तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस्। यो लागि पाठ हो आइतबार अक्टोबर 20, 2024। विषय प्रायश्चितको सिद्धान्त स्वर्णपात इतिहास परमप्रभु तिमीहरूका साथ रहनुहुन्छ जब तिमीहरू उहाँका साथ हुन्छौ। यदि तिमीले परमप्रभुलाई खोज्यौ भने उहाँलाई पाउनेछौ। उत्तरदायी पढाइ यसैया हिब्रू परमप्रभु मेरो मालिकले शिक्षा लिन मलाई सघाउनुहुन्छ र म उहाँको विरुद्ध उठेको छैन। मैले उहाँलाई पछ्याउन छाडेको छैन। परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुन्छ। यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन। परमप्रभु मसँग हुनुहुन्छ। उहाँले मलाई निर्दोष ठहराउनुहुन्छ। यसै कारण कसैले पनि मलाई दोषी देखाउन सक्ने छैन। यदि कसैले म गल्ती छु भनेर मलाई प्रमाण गर्न खोज्छ भने त्यो मानिस म कहाँ आउनुपर्छ अनि हामीमा परीक्षा हुनेछ। तर हेर, परमप्रभु मेरो मालिकले मलाई साथ दिनुहुनेछ। यसकारण कसैले पनि मलाई पापी भएको देखाउन सक्दैन। ती सारा मानिसहरू पुरानो लुगाहरू जस्ता हुनेछन्। मदले तिनीहरूलाई खानेछ। ती मानिसहरू जसले परमप्रभुको सम्मान गर्छन्, जसले आफ्नो सेवकका कुराहरू सुन्छन् अनि के हुनेछ थाहा नपाए परमेश्वरसित जान्छन्, तिनीहरूले साँच्चै नै परमप्रभुको नाउँमाथि विश्वास गर्छन् र परमेश्वरमाथि भर पर्छन्। मूसाको व्यवस्थाले कुनै कुरालाई पूर्ण बनाउन सकेन। अनि अब हामीलाई अझ असल आशा दिएको छ जसबाट हामी परमेश्वरको नजिक आउन सक्छौ। मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन। मेरो कुरालाई ध्यान दिएर सुन, तिमीहरूका प्राणहरू बाँच्नेछन्। म कहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाउदसँग गरेको थिएँ। पाठ सेरमन बाइबलबाट यर्मिया। म परमेश्वर हो जो नजिक छु। परमप्रभु भन्नुहुन्छ, म त्यो परमेश्वर हुन जो टाढोमा छ। मैले देख्न सक्दिन भन्ने विचारमा एउटा मानिसले आफैलाई लुकाउन कखला। तर यो मूर्खता हो कि म स्वर्ग र पृथ्वी हेर्दिन र परमप्रभुले यसो भन्नुभयो। इतिहास त्यस बेला दर्शी हनानी यहुदाका राजा आसा कहाँ आए। हनानीले तिनलाई भने, परमप्रभुको दृष्टि पृथ्वीभरि ती मानिसहरूलाई हेर्दै नजर राख्नुहुन्छ जो उहाँ प्रति विश्वसनीय छन्, जसद्वारा उहाँले ती मानिसहरूलाई शक्तिशाली तुल्याउन सक्नुहुन्छ। आशा, तिमीले मूर्खतापूर्ण काम गर्यो। यसर्थ अब उपरान्त तिमीले युद्ध गरिरहनु पर्नेछ। इतिहास यहोशापात आशाका स्थानमा यहुदाका नयाँ राजा भए। यहोशापात आशाका छोरा थिए। यहोशापातले यहुदालाई शक्तिशाली तुल्याए जसमा कि तिनीहरू इसरायलको विरुद्ध लड्न सकुन्। परमप्रभु यहोशापातका साथ हुनुहुन्थ्यो किनभने यहोशापातले यौवन कालमा आफ्ना पुर्खा दाउदले गरेका असल कुराहरू गरेका थिए। यहोशापातले बाल मूर्तिहरूको अनुसरण गरेनन्। यो सापादले दिनका पुर्खाहरूले अनुसरण गरेका परमेश्वरलाई खोजे। तिनले परमेश्वरका आदेशहरू पालन गरे। तिनी इसरायलका मानिसहरू बसेका तरिकाले बसेनन्। परमप्रभुले यो सापादलाई यहुदाका शक्तिशाली राजा बनाउनु भयो। यहुदाका सबै मानिसहरूले यो सापादलाई उपहारहरू ल्याउँथे। यसर्थ यो सापादसित प्रशस्त धन सम्पत्ति अनि सम्मान थियो। यो सापादको हृदयले परमप्रभुको तरिकामा आनन्द प्राप्त गरे। तिनले उच्च स्थानहरू अनि असेरा स्तम्भहरू यहुदा देशबाट बाहिर निकालिदिए। यो सापादले आफ्ना प्रमुखहरूलाई उपदेश दिनका निम्ति यहुदाका सहरहरूमा पठाए। यो सापादको शासनको तेस्रो वर्षमा यस्तो भयो। ती प्रमुखहरू बेनहेल, ओबदियाह, जकर्याह, नतनेल अनि मिकायाह थिए। यो सापादले यी प्रमुखहरूसित लेबीहरूलाई पनि पठाए। ती प्रमुखहरू लेबीहरू अनि पूजाहारीहरूले यहुदामा मानिसहरूलाई शिक्षा दिए। तिनीहरूसित परमप्रभुको व्यवस्थाहरूको पुस्तक थियो। तिनीहरू यहुदाका सबै सहरहरूमा गए अनि मानिसहरूलाई शिक्षा दिए। यहुदा नजिकका राष्ट्रहरू परमप्रभुसित भयभीत थिए। त्यसै कारणले गर्दा तिनीहरूले यो सापात विरुद्ध युद्ध सुरु गरेनन्। यो सापात अधिक भन्दा अधिक शक्तिशाली भए। तिनले यहुदा देशमा किल्लाहरू अनि भण्डार सहरहरू निर्माण गरे। तिनले भण्डार सहरहरूमा अनेक आपूर्तिहरू राखे अनि यो सापातले यरुसलेममा प्रशिक्षित सैनिकहरू राखे। भजन संग्रह। परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। संकटको बेला उहाँबाट हामी सधैँ सहयोग पाउन सक्छौ। यसै कारण भूचालो आए तापनि, पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ। हामी भयग्रस्त छैनौ जब समुद्र आदिले अन्धकार हुन्छ र पर्वतहरू रर्थकिन्छन्। त्यहाँ एउटा नदी छ जसको धाराले सर्वोच्च परमेश्वरको पवित्र सहरमा आनन्द ल्याउँछ। परमेश्वर त्यस सहरमा हुनुहुन्छ, यसैले यो कहिल्यै नाश हुने छैन। घाम उदाउनु अघि नै परमेश्वर सात दिन त्यहाँ हुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, लडो मनै परमेश्वर हो भनेर जान। म जाति जातिलाई परास्त गर्नु सक्छु। म संसारलाई अधीनमा राख्न सक्छु। सर्वशक्तिमान परमप्रभु हामीसँग हुनुहुन्छ। याकुबका परमेश्वर हाम्रो शरण स्थान हुनुहुन्छ। यरुसलेममा पाँचवटा दलानहरूले घेरिएको एउटा जल कुण्ड छ। यहुदीहरूका भाषामा यसलाई बेथस्ता भनिन्छ। यो जल कुण्ड भेडा रोकाको नजिकमा छ। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नुभयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। तब येशूले भन्नुभयो, तिम्रो उछ्यान उठाऊ र हिँड। तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो उछ्यान उठायो र हिँड्न थाल्यो। त्यस्तो घटना भएको दिन विश्रामको दिन थियो। तब त्यो मानिस यहुदीहरू कहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नुभयो उहाँ येशु हुनुहुँदो रहेछ। येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नुभएको थियो। यसैले यहुदीहरूले येशु विरुद्ध नराम्रा कामहरू गर्न थाले। तर येशूले यहुदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिल्यै काम रोक्नु भएन अनि यसैले म पनि काम गर्न रोकिदिन। येशूले यी कुराहरू भन्नुभए पछि यहुदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे, किनभने येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नुभयो। अनि यस प्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो। तर येशूले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, पुत्रले एक्लै केही गर्न सक्दैन। पिताले गरेको कामहरू देखेपछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनुहुन्छ। यो मानिस निको भयो, तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनुहुन्छ। तब तिमाहरू सबै छक्क पर्नेछ। युहन्ना, पिता र म एकै हो। युहन्ना, त्यसपछि येशु फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नुभयो। उहाँले भन्नुभयो, म संसारको ज्योति हो। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिले अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ। तब फरिसीहरूले येशूलाई भने, तपाईँ आफै आफ्नो गवाही दिइरहनु भएको छ, यसर्थ तपाईँको गवाही अमान्य ठहरिन्छ। येशूले जवाफ दिनुभयो, हो, यदि मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु, तर मैले भनेका कुरा सत्य हुन्, किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन, तिमीहरू जान्दैनौ म कहाँबाट आए र कतातिर गइरहेछु। तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय गर्दिन, तर यदि मैले न्याय गरेँ भने मेरो न्याय सत्य हुनेछ। किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न, पिता जसले मलाई पठाउनुभयो उहाँ मसँग हुनुहुन्छ। यसैले मानिसहरूलाई भन्नुभयो, तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ, त्यति बेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरहेको छु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो। परमेश्वर जसले मलाई पठाउनुभयो उहाँ मसँग हुनुहुन्छ। म सधैँ त्यही कुरा गर्दछु जसले उहाँलाई खुसी दिदछ। यसैले उहाँले मात्र मलाई एक्लै छोड्नु भएन। जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरै मानिसहरूले उहाँलाई विश्वास गरे। याकुब, घमण्डी मानिसहरूको विरुद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नुहुन्छ जो विनम्र छन्। यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर, शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक अनि परमेश्वर तिमीहरूको नजिक आउनुहुनेछ। तिमीहरू पापी हो, यसर्थ तिमीहरूको जीवनदेखि पाप हो। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ, तिमीहरूको दुईवटा मन छ, यसर्थ तिमीहरूको विचार शुद्ध तुल्य हो। परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नुहुनेछ। म क्रिस्चियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथी बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। ईश्वर र मानिसको सम्बन्ध, ईश्वरीय सिद्धान्त र विचार विज्ञानमा अविनाशी छन् र विज्ञानले कुनै पनि गल्ती जान्न वा सद्भावमा फर्कन सक्दैन, तर ईश्वरीय आदेश वा आध्यात्मिक नियमलाई धारण गर्दछ, जसमा ईश्वर र उहाँले सृष्टि गर्नुभएका सबै कुराहरू पूर्ण र अनन्त छन्। यसको अनन्त इतिहासमा अपरिवर्तित रहन्छन्। गुमा माता देवताको नाम हो जसले उहाँको आध्यात्मिक सृष्टिसँगको कोमल सम्बन्धलाई संकेत गर्दछ। जसरी प्रेरितले यसलाई शब्दहरूमा व्यक्त गरे जुन उनले क्लासिक कविबाट अनुमोदनका साथ उद्धृत गरे, किनकि हामी पनि उहाँका सन्तान हो। यदि यो सिद्ध सिद्धान्त वा दिमाग बिना मानिसको अस्तित्व थियो भने तब मानिसको अस्तित्व एक मिथक थियो। आध्यात्मिक वास्तविकता सबै कुरामा वैज्ञानिक तथ्य हो। मानव र सम्पूर्ण ब्रह्माण्डको कार्यमा दोहोरिने आध्यात्मिक तथ्य सामञ्जस्यपूर्ण छ र सत्यको आदर्श हो। आध्यात्मिक तथ्यहरू उल्टो छैनन्। अध्यात्मसँग मिल्दो जुल्दो नहुने विपरीत मतभेद वास्तविक होइन। यस विपरीतको मात्र प्रमाण अनुमानात्मक त्रुटिबाट प्राप्त हुन्छ, जसले ईश्वर, आत्मा वा आध्यात्मिक सृष्टिको कुनै प्रमाण प्रदान गर्दैन। भौतिक भावनाले सबै चिजहरूलाई भौतिक रूपमा परिभाषित गर्दछ र अनन्तको एक सीमित भावना छ। धर्मशास्त्रले भन्छ, उहाँमा हामी बाँच्छौ, चल्छौ र हाम्रो अस्तित्व छ। त्यसो भए रोग निको पार्ने र निको पार्ने ईश्वरबाट स्वतन्त्र देखिने यो शक्ति के हो? यो विश्वासको त्रुटि बाहेक के हो? नश्वर दिमागको नियम हरेक अर्थमा गलत पाप रोग र मृत्युलाई अँगाल्ने यो अमर मन सत्य र आध्यात्मिक कानुनको धेरै विरोधी हो। यो परमेश्वरको चरित्रको असलता अनुसार होइन कि उहाँले मानिसलाई बिरामी बनाउनुहुन्छ त्यसपछि मानिसलाई आफैलाई निको पार्न छोड्नुहोस्। कुराले रोग निको पार्ने र निको पार्ने दुवै हुन सक्छ वा आत्मा परमेश्वरले रोग उत्पन्न गर्नुहुन्छ र औषधिलाई पदार्थमा छोडिदिनुहुन्छ भन्ने अनुमान गर्नु बेतुका हो। यो शारीरिक भौतिक मानसिकता गलत नाम दिएको दिमाग नश्वर हो। त्यसकारण मानिसको विनाश हुनेछ यदि यो आध्यात्मिक वास्तविक मानिसको उहाँको परमेश्वरसँग अभिघटन सम्बन्ध नभएको भए। जसलाई येशूले प्रकाशमा ल्याउनुभयो आफ्नो पुनरुत्थान र स्वर्गारोहणमा, येशूले देखाउनुभयो कि एक नश्वर मानिस पुरुषत्वको वास्तविक सार होइन र यो अवास्तविक भौतिक मृत्यु वास्तविकताको उपस्थितिमा हराउँछ। आंशिक रूपमा मानव रूप लगाएर जस्तै यो नश्वर दृश्य जस्तो देखिन्छ, मानव आमाद्वारा गर्भधारण गरिएको येशू आत्मा र शरीरको बीचमा सत्य र त्रुटिको बीचमा मध्यस्थ हुनुहुन्थ्यो। ईश्वरीय विज्ञानको मार्गको व्याख्या र प्रदर्शन गर्दै उहाँ उहाँको वचनलाई स्वीकार गर्ने सबैको लागि मुक्तिको मार्ग बन्नुभयो। उहाँबाट मनुष्यहरूले दुष्टबाट कसरी बच्ने भनेर सिक्न सक्छन्। विज्ञानद्वारा उहाँको सृष्टिकर्तासँग जोडिएको वास्तविक मानिस नश्वरहरूले केवल ख्रीष्ट वास्तविक मानिस र परमेश्वरसँगको उहाँको सम्बन्धलाई खोज्न र ईश्वरीय पुत्रत्वलाई चिन्हको लागि पापबाट फर्केर नश्वर स्वार्थको दृष्टि गुमाउनु आवश्यक छ। बौद्धिक मानिस अनैच्छिक र स्वैच्छिक त्रुटिबाट बनेको हुन्छ, नकारात्मक सही र सकारात्मक गलत पछि आफैलाई सही भनिन्छ। मानिसको आध्यात्मिक व्यक्तित्व कहिल्यै गलत हुँदैन। यो मानिसको सृष्टिकर्ताको प्रतिरूप हो। पदार्थले मानिसलाई अस्तित्वको वास्तविक उत्पत्ति र तथ्यहरूसँग जोड्न सक्दैन, जसमा सबै समाप्त हुनुपर्छ। यो आत्माको सर्वोच्चतालाई स्वीकार गरेर मात्र हो जसले पदार्थको दाबीलाई खारेज गर्दछ। कि नश्वरहरूले मृत्युदरलाई छोड्न सक्छन् र अघुलनशील आध्यात्मिक सम्बन्ध पाउन सक्छन् जसले मानिसलाई सदाको लागि ईश्वरीय स्वरूपमा स्थापित गर्दछ, उहाँको सृष्टिकर्ताबाट अविभाज्य। येशूले प्रदर्शनद्वारा जीवनको मार्ग सिकाउनु भयो कि हामीले यो ईश्वरीय सिद्धान्तले बिरामीहरूलाई कसरी निको पार्छ, त्रुटिलाई बाहिर निकाल्छ र मृत्युमाथि विजय प्राप्त गर्छ भनेर बुझ्न सक्छौ। परमेश्वर प्रतिको आफ्नो आज्ञाकारिताद्वारा उहाँले अरू सबैभन्दा बढी आत्मिक रूपमा अस्तित्वको सिद्धान्त देखाउनु भयो। त्यसैले उहाँको सल्लाहको बल, यदि तिमी मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर, पाप र रोगमाथि आफ्नो नियन्त्रणको प्रदर्शन गरे तापनि महान शिष्यले अरूलाई तिनीहरूको आफ्नै धार्मिकताको आवश्यक प्रमाणहरू दिनबाट मुक्त गर्नु भएन। उहाँले तिनीहरूको मार्गदर्शनको लागि काम गर्नुभयो ताकि तिनीहरूले यस शक्तिलाई उहाँले जस्तै प्रदर्शन गर्न र यसको ईश्वरीय सिद्धान्त बुझ्न सकुन्। डर र काप्दै आफ्नो मुक्तिको काम गर प्रेरित भन्छन् र उहाँले तुरुन्तै थप्नुहुन्छ किनभने परमेश्वर नै हुनुहुन्छ जसले उहाँको असल खुसीको इच्छा र गर्नको लागि तिमीहरूमा काम गर्नुहुन्छ। फिलिप्पी 2:12-13 सत्यले राज्यको साँचो प्रदान गरेको छ र यस कुञ्जीले क्रिस्चियन विज्ञानले मानव समाजको ढोका खोलेको छ। यदि सत्यले तपाईँको दैनिक हिँड्ने र कुराकानीमा त्रुटिलाई जित्दैछ भने तपाईँले अन्तत भन्न सक्नुहुन्छ, मैले राम्रो लडाईँ लडेको छु, मैले विश्वास राखेको छु किनकि तपाईँ राम्रो मानिस हुनुहुन्छ। यो सत्य र प्रेमको साथमा हाम्रो भाग हो। यदि चेला आध्यात्मिक रूपमा अगाडि बढिरहेको छ भने उसले भित्र पस्ने प्रयास गरिरहेको छ। ऊ निरन्तर भौतिक भावनाबाट टाढा रहन्छ र आत्माको अविनाशी चिजहरूतिर हेर्छ। यदि इमान्दार छ भने ऊ सुरुदेखि नै उत्सुक हुनेछ र सही दिशामा हरेक दिन थोरै कमाउनेछ। अन्तमा उसले आफ्नो पाठ्यक्रम खुसीसाथ समाप्त गरेसम्म यो बुझ्नु आवश्यक छ, विश्वास गर्नुको श्रद्धा अस्तित्वको आनन्दसँग सबैभन्दा बढी के सम्बन्धित छ। मानव सिद्धान्तमा विश्वास गरेर सत्य खोज्नु भनेको असीमलाई बुझ्नु हुन। हामीले परिमित परिवर्तनीय र नश्वरको माध्यमबाट अपरिवर्तनीय र अमर खोज्नु हुँदैन र त्यसैले प्रदर्शनको श्रद्धा विश्वासमा भर पर्छ किनकि यो विज्ञानको ज्ञानको लागि घातक छ। सत्यको समझले सत्यमा पूर्ण विश्वास दिन्छ र आत्मिक समझ सबै होम्बोलीहरूभन्दा राम्रो छ। गुरुले भन्नुभयो, उही पनि पिता कहाँ आउँदैन। अस्तित्वको ईश्वरीय सिद्धान्त बाहेक मद्वारा ख्रिष्ट जीवन सत्य प्रेम किनकि ख्रिस्टले भन्नुहुन्छ म बाटो हो। मूर्ति पूजकता र अज्ञेयवादले देवतालाई महान अज्ञात भनेर परिभाषित गर्न सक्छ तर क्रिस्टियन विज्ञानले ईश्वरलाई मानिसको धेरै नजिक ल्याउँछ र उहाँलाई सबैमा सर्वको रूपमा चिनिन्छ सधैँको लागि। मम्मी म्याकर बेकर एन्डीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना, प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम, नर्क दुश्मनी वा न केवल व्यक्तिगत कानूनले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।